لا حول ولا قوة إلا بالله العلي العظيم. حسبنا الله ونعم الوكيل ونعم المولى ونعم النصير. أعوذ بالله من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله الذي على بحوله ودنا بطوله مانع كل عظيمة وأزل وكاشف كل غنيمة وفضل أحمده على عواطف كرمه والسوابغ نعمه وأؤمن به أولا باديا واستهديه قريبا هاديا وأتوكل عليه كافيا ناصرا. ثم الصلاة والسلام والتحية والإكرام على نبينا ومولانا أبي القاسم محمد. وآله الطيبين الطاهرين المعصومين المظلومين المنتجبين الميامين الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا. ولعنة الدائمة على أعدائهم أجمعين من الآن إلى قيام يوم الدين. أما بعد، فقد قال سبحانه وتعالى في محكم كتابه المجيد: بسم الله الرحمن الرحيم. والضحى والليل إذا سجى ما ودعك ربك وما قلى وللآخرة خير لك من الأولى ولسوف يعطيك ربك فترضى. درود بھیجے محمد و آل محمد. معزز سامعین کرام اور عزیزان محترم، آج سے اس عشرے کا اہتمام ہو گیا ہے اور شروع ہو گیا ہے کہ جو اس ہستی کے نام سے منسوب ہے کہ جو نہ کسی تعارف کی محتاج ہے اور نہ کسی بیان کی، کہ ہر آنے والا مومن کے جو محبان اہل بیت ہے وہ ہر حوالے سے کسی اور معصوم کی اتنی معرفت رکھے یا نہ رکھے، لیکن شہزادی کونین کی معرفت اس کو بہرحال زیادہ ہوتی ہے، اس لیے کہ ہماری زندگی کا دار و مدار اسی ہستی والا صفات سے وابستہ ہے کہ جس کی وجہ سے پروردگار عالم نے اس زمین و آسمان کو خلق کیا. یہ عشرہ، یہ شہادت کی دو تاریخیں کہ جس کا یہ پہلا عشرہ ہے، اور اس کے بعد تین جماعت ثانی کی جو تاریخ ہے اس میں دوسرا عشرہ جو ہوگا، اس سے بھی ایک عالم دین آپ کے سامنے آئیں گے اور خطاب فرمائیں گے. تو یہ ذات شہزادی کونین کی ایسی ہے کہ جس کے حوالے سے گفتگو کرنا بہت مشکل کام ہے. اس اعتبار سے بھی مشکل ہے کہ خود شہزادی کی ذات کو پہچاننا، کیونکہ انسان جب کسی کے بارے میں کوئی گفتگو کرتا ہے تو پہلے اس کی شناخت حاصل کرتا ہے، اس کے بعد اس کو بیان کرتا ہے یا اس کو پہچانتا ہے، پھر اس کو بیان کرتا ہے. تو شہزادی کونین کی ذات تو وہ ہے کہ جسے عام انسان کے حوالے یہ بیان کیا گیا ہے کہ کوئی عام انسان شہزادی کی معرفت کو حاصل کر ہی نہیں سکتا. یہ میرا جملہ نہیں بلکہ یہ صادق آل محمد امام جعفر صادق علیہ الصلوۃ والسلام کی، کہ ایک حدیث کا مفہوم ہے کہ جس کا ترجمہ یہ ہے کہ پوچھا گیا کہ انا انزلناہ فی لیلۃ القدر، کہا کہ مولا یہ انا انزلنا فی لیلۃ القدر، یہ لیلۃ القدر کیا ہے؟ تو معصوم نے فرمایا کہ لیلۃ القدر سے مراد فاطمہ زہرا سلام اللہ علیہا کی ذات ہے. कि जिस तरह तुम शब कदर को नहीं पहचान सकते, उसकी मार्फत हासिल नहीं कर सकते, इसी तरह तुम शहजादी कौनैन की मार्फत हासिल नहीं कर सकते। तो शहजादी कौनैन के फजाइल अगर बयान किए जाएं तो ये हमारे हम क्या बल्कि हर वो इंसान के जो इल्म को कस्ब करता है, क्योंकि हम सब गैर मासूम हैं, उसके लिए बयान करना बहुत मुश्किल है कि शहजादी की सिफात को, फजाइल को किस तरह से बयान किया जाए। तो इस अशरे के लिए जो मौजू का इंतखाब किया गया वो ये कि सीरत सैयदा जहरा सलामुल्लाह अलैहा के हवाले से आइमा अलैहिस्सलाम ने जो अहादीस में जिक्र किया उसको बयान किया जाएगा, और इस चीज़ को कि जो इनकी सीरत से हमारे सामने अमली मैदान में नज़र आती है कि हमें क्या करना है इस मासूम की सीरत को सीखने के बाद, वो वक्तन फवक्तन इसी अशरे के दरमियान बयान होती रहेंगी। लेकिन इससे पहले कि शहजादी के फजाइल पढ़े जाएं या शहजादी के बारे में कोई हदीस को बयान किया जाए, पहले उस हस्ती के बारे में कुछ बयान किया जाए कि जिसकी ज़ात शहजादी की ज़ात से बहुत करीब है। अगर ये कहा जाए तो बईद नहीं होगा कि अगर इंसान शहजादी की मार्फत को हासिल करना चाहता है तो हासिल नहीं कर सकता, इतनी कोशिश कर ले कि सिर्फ सीरत रसूल को थोड़ा बहुत अंदाज़ा लगा ले और उसे देख ले, उसे थोड़ी बहुत शहजादी कौनैन की मार्फत हासिल हो जाएगी। इसलिए कि शहजादी कौनैन वो हस्ती हैं कि जिनके बारे में ये रवायत मिलती है हमें, अगरचे हमारे और हमारे पाकिस्तान और हिंदुस्तान की खिताबत में ये ऐब समझा जाता है कि पढ़ने वाला कोई चीज़ लिख के लाए और उसको बयान करे। हमारे यहाँ समझा जाता है कि आलिम वो है कि जिसको माकान और मा यकून की खबरें, इबारत, मफाहिम, तारीख सब उसको ज़बानी हिफ्ज होना चाहिए और बस वो मिंबर पे बैठे तो तोते की तरह बोलता हुआ नज़र आए। यही वजह तो है कि इसकी वजह से इन्हितात इल्मी इतना हो गया कि हर आने वाला मासूम तो नहीं है बल्कि सारे ही गैर मासूम हैं, तो ना इतना याद रहने पाता है ना इतना उसको उसका हाफ़ज़ा काम करता है। तो उसके बाद नतीजा क्या होता है कि चार चीज़ें याद करके आता है, दो बताता है, दो नहीं बता पाता, इल्म आधा रह जाता है। और ये इस आलिम के लिए या तालिब इल्म के लिए बहुत ज़िल्लत की बात होती है कि मेंबर से कोई चीज़ लिख के लाए और उसको पढ़ के बयान करे। तो हमारा हिंदुस्तान और पाकिस्तान का माशरा कहता है इसको कुछ नहीं आता, देखो ये लिख लिख के लेके आता है और देख देख के पढ़ता है। जबकि इस वक्त मॉडर्न दुनिया में आप देखें तो सबसे ज़्यादा पढ़ा लिखा वही आदमी समझा जाता है कि जो अपनी बात को लिख के लेके आए और लिख के पढ़ के बयान करे और बताए कहाँ से लेके आया है, उसकी बात एथेटिक समझी जाती है, उसकी बात काबिल इत्मीनान समझी जाती है कि ये अपनी तरफ से बयान नहीं करा बल्कि किसी किताब से देख के आया है, किसी चीज़ को देख के आया है। तो खैर हमारी क्या इज्जत और हमारी क्या इज्जत वत इज्जो मंतशा वत जिल्लो मंतशा भी दिल खैर, इज्जत देने वाला खुदा है और जिल्लत देने वाला भी खुदा है। तो किसी के इज्जत करने से इज्जत नहीं बढ़ जाती, किसी के जलील करने से कोई इंसान जलील नहीं होता, लेकिन हकायक को तो बयान करना है। तो इस हवाले से आज आपके सामने दो चार हदीसें तो मैं लिख के ही पढ़ूंगा कि बहरहाल बेइज्जती होगी थोड़ी देर के लिए होगी लेकिन अल्लाह की बारगाह में तो सुरखुरु हो जाऊंगा कि शहजादी कौनैन के फजाइल पढ़े जाएं तो उन हस्तियों के हवाले से पढ़ा जाए कि जो तारीख में गुजरी हैं और जिन्होंने क्या क्या बयान किया उसको बयान किया जाए। कि मैंने अभी आपके सामने कहा ना कि शहजादी की पे गुफ्तगू करने से पहले थोड़ी सी ज़ात रसूल पे गुफ्तगू हो जाए कि ये अल्लाह के रसूल खुदा के नज़दीक इनकी शख्सियत क्या है, इनका स्टेटस क्या है और इनको खुदा कितना पसंद करता है, इसका इसके बारे में थोड़ी सी बहस हो जाए कि खातमुल मर्तबत हमारे आखिरी नबी परवरदिगार आलम के वो नबी हैं कि परवरदिगार आलम ने खातमुल अम्बिया बनाया, यानि सारे नबियों के बाद सबसे आखिरी नबी के जिसको भेजा गया जिसकी शरीयत कयामत तक बाकी रहेगी वो यही हमारे और आपके आखिरी नबी हैं, कि जिनको परवरदिगार आलम इतनी इज्जत देता है, इतनी इज्जत देता है कि सिवाय एक जगह के गालिबन जो मुझे याद आता है उसके अलावा कहीं नाम इस्तेमाल नहीं किया बल्कि जब भी इस्तेमाल किया लकब इस्तेमाल किया, कहीं ताहा कहा गया, कहीं यासीन कहा गया, और रसूल की एक एक सिफात को پروردگار عالم نے قرآن میں اس طرح سے بیان کیا قیامت تک آنے والے انسانوں کے لیے وہ چیز ثابت رہے گی اور باقی رہے گی کہ دیکھو اللہ کو اپنا یہ رسول کتنا پسند ہے کہ اگر رات کو اٹھ کے نماز پڑھنا شروع کر دے تو پروردگار عالم کہتے ہیں کہ یا ایھا المزمل قم اللیل الا قلیلا، کہ اے چادر کو اوڑھنے والے اتنا عبادت نہیں کیا کر کہ تیرے پاؤں پہ ورم آ جائے، اپنے آپ کو اذیت میں مبتلا نہ کر، قم اللیل الا قلیلا، اتنی عبادت کرو لیکن اتنی نہیں کہ تم اپنے آپ کو مشقت میں ڈال لو. ایک اللہ کے نبی تھے کہ اتنی عبادت کرتے تھے کہ اللہ کو کہنا پڑا کہ اتنا عبادت نہ کرو، تھوڑا کم کر لو. یہ عشرے کا کمال یہی ہے کہ اس میں ساری باتیں اشارے کے ذریعے سے ہوتی ہیں، باقی تو مجمع سمجھتا ہے. تو یہاں پہ جب میں کہہ رہا ہوں کہ اللہ کے رسول کی صفت یہ کہ اتنی عبادت کرتے ہیں کہ اللہ کو کہنا پڑتا ہے کہ تھوڑی عبادت کرو، اپنے آپ کو مشقت میں نہ ڈالو، تو بس یہاں سے اشارہ ہمیں یہ ملتا ہے کہ ہمارے لیے نہیں کہا گیا کہ قم اللیل الا قلیلا، ہمیں تو یہ کہا گیا کہ صبح کی نماز پڑھ لو، بہت بڑی بات ہے. تو یہ محمد مصطفیٰ کی ذات ہے کہ جسے پروردگار عالم نے اتنا معزز قرار دیا، اتنا قابل احترام قرار دیا کہ سارے نبیوں کا سردار بنا کے بھیجا، اور اتنی اللہ کے رسول کی عزت افزائی ہے کہ اگر کبھی کوئی رنج پہنچ جائے اللہ کے رسول کو تو فوراً اللہ مخاطب کر کے اپنے نبی کو کہتا ہے کہ اے رسول تم پریشان نہ ہو. جب نیا نیا اسلام آیا اور سارے کافر، توحید کا پیغام پہنچانا ان کے سامنے کتنی مشکل بات ہے کہ وہ افراد کے جو نسلاً کافر چلے آ رہے ہو، کسی کے خدا کو نہ مانے، وہ آ کے اب یہ نبی خدا کو متعارف کرائے، ان سے کہے کہ اپنے سارے نبیوں کو چھوڑ کے، اس اپنے سارے خداؤں کو چھوڑ کے اس خدا کی عبادت کرو، کون ماننے کو تیار ہوگا؟ لیکن کردار سیرت ایسی تھی اللہ کے رسول کی کہ زحمتیں اٹھائے، مشقتیں اٹھائے، لیکن اتنا ماننے والے پیدا ہو گئے کہ لوگ عبادت کرنے لگے. لیکن اللہ کے رسول کو اس پہ بھی سکون نہیں ہو رہا، اس پہ بھی اطمینان نہیں آ رہا کہ جس کو خدا کی معرفت ہوتی ہے وہ کبھی یہ پسند نہیں کرتا کہ دوسرا آدمی خدا کو چھوڑ کے غیر خدا کی عبادت کرے. تو اللہ کا نبی تو وہ ہے کہ جو خدا کی اتنی معرفت ہے تو وہ یہ پسند نہیں کرتا کہ اس کا بھیجا ہوا بندہ خدا کو چھوڑ کے غیر خدا کی عبادت کرے. نماز بتا دی، روزہ بتا دی، سارے احکام بتا دیے اللہ کے نبی نے، لیکن دیکھا کہ لوگ عبادت نہیں کر رہے، خدا کی اس طرح سے معرفت حاصل نہیں کر پا رہے، خدا کی اس طرح سے عبادت نہیں کر رہے کہ جس طرح میں نے ان کو حکم دیا ہے. ایک مرتبہ پریشان ہو گئے. اس لیے نہیں پریشان ہو رہے کہ خدا کا اس میں کوئی نقصان ہو رہا ہے، اس لیے پریشان ہو رہے کہ اتنی تبلیغ میں کر رہا ہوں، اتنی زحمتیں میں اٹھا رہا ہوں اور ان کے فائدے کی باتیں ان کو بتا رہا ہوں، اس کے باوجود یہ عمل کرنے کو تیار نہیں ہے. پریشان ہوئے. اللہ اپنے نبی سے اتنی محبت کرتا ہے کہ ایک لہجے کے لیے بھی اگر نبی پریشان ہو جائے نا تو اللہ اپنے نبی کی پریشانی نہیں دیکھتا. اس سے یہ برداشت نہیں ہوتا کہ میرا نبی ایک لہجے کے لیے پریشان ہو جائے. ایک مرتبہ جبریل آئے اور آ کے وہی سنائی کہ اے اللہ کے نبی، اللہ یہ کہتا کہ وما لست علیہم بمسیطرین انما انت مذکر. اے نبی تم پریشان نہیں ہو، تم نگران نہ ہو، تم ان کے لیے پریشان نہ ہو جاؤ، تمہارا کام صرف تبلیغ احکام ہے، تمہارا کام پیغام کو پہچانا ہے، یہ نماز پڑھتے ہیں یا نہیں پڑھتے، روزہ رکھتے ہی نہیں رکھتے، یہ ان کا اور ہمارا حساب کتاب ہے. تو اللہ اپنے نبی کو اتنا چاہتا ہے، اتنا پسند کرتا ہے. اور یہ جو آپ کے سامنے سورہ زہا کی آیتیں پڑھی میں نے آپ کے سامنے قرات کی، یہ خاص اسی لیے پڑھی ہے کہ دیکھیں خدا اپنے نبی کو کتنا پسند کرتا ہے. پہلی آیت کیا ہے؟ والضحیٰ، کس دوپہر کی قسم کہ جب سورج کی روشنی اس کے اوپر چھا جاتی ہے. دوسری آیت کیا ہے؟ واللیل اذا سجا، اور رات کی قسم کہ جب سکون اس کے اوپر طاری ہو جاتا ہے، یعنی جب سورج چلا جاتا ہے تو رات کی تاریکی اس کے اوپر چھا جاتی ہے اور تاریکی میں سکون ہوتا ہے. وما ربک وما واللیل والضحیٰ واللیل اذا سجا ما ودعک ربک وما قلا. تیسری آیت. یہ آیت کیا ہے؟ اس کا ترجمہ کیا ہے؟ اس آیت کا شان نزول یہ ہے کہ کچھ دن جبریل وحی لے کے رسول خدا کے پاس نہیں آئے. اچھا یہود و نصارہ اس تاک میں لگے رہتے تھے کہ کوئی ایسا نقطہ مل جائے, کوئی ایسی بات مل جائے کہ جس سے اللہ کے رسول کا مذاق اڑایا جائے یا ان کی تعلیمات کو نقصان پہنچایا جائے, اس تاک میں لگے رہتے تھے. تو کافی عرصہ ہو گیا اور کوئی وحی نہیں آئی. ایک مرتبہ یہودیوں نے اللہ کے رسول کا مذاق اڑانا شروع کیا اور کہا کہ کس خدا کی تبلیغ کرتے ہو, کس خدا کی وحدانیت سکھا رہے ہو, وہ خدا کے جس نے تمہیں چھوڑ دیا. ترجمہ کیا ہے؟ ما ودعک ربک وما قلا, کہ رسول ہم نے تمہیں چھوڑا نہیں ہے, ہم تمہارے پشت پناہ پہ ہیں. یہ کیوں آیت نازل ہوئی؟ کہ یہودی آ کے کہتے تھے کہ اے محمد تم اللہ کی بڑی توحید کا اقرار کرواتے, دیکھو تمہارے خدا نے تم کو ہی چھوڑ دیا, تمہارے خدا نے تمہیں ہی بیچ راستے میں لا کے چھوڑ دیا, اب تمہارے پاس کوئی وحی نہیں آتی, اور دوسروں کو بہکانا شروع کر دیا کہ دیکھو یہ جھوٹا نبی ہے. اس لیے کہ اگر صحیح نبی ہوتا تو جس طرح پہلے وحی آئی تھی بعد میں بھی آنی چاہیے تھی, یہ آنے کے بعد وحی کا سلسلہ منقطع ہو گیا. اس کا مطلب یہ کہ اس کی نبوت منسوخ ہو گئی اور یہ بھی نبی نہیں ہے. تو بس اتنا سا جملہ یہودیوں کا کہنا اور تھوڑے دن کے لیے اللہ کے رسول کو پریشان دیکھ کے اللہ کے رسول کے لیے یہ وحی نازل کی کہ وما ودعک ربک وما قلا, اے رسول ہم نے تمہیں تنہا نہیں چھوڑا بلکہ ہم تمہارے ساتھ ہیں. تو یہ ہے عظمت رسول کہ اگر تھوڑی دیر کے لیے پریشان ہو جائے, تھوڑی دیر کے لیے مضطرب ہو جائے تو آیت نازل کرتا ہے, جبریل کو بھیجتا ہے. اور جب جبریل آئے تو ایک مرتبہ اللہ کے رسول نے کہا کہ اے جبریل کہاں تھے تم اتنے دن سے, ہم تمہاری زیارت کو کتنے مشتاق تھے تمہیں اس کا اندازہ نہیں ہے. تو جبریل نے کہا کہ یا رسول میں آپ سے زیادہ آپ سے ملنے کا مشتاق تھا, لیکن میں حکم پروردگار کا تابع ہوں, میں اپنی مرضی سے نہیں آ سکتا جب تک کہ حکم پروردگار نہ آیا. آپ سے محبت تو بہت ہی بہت آنے کا جی چاہ رہا تھا لیکن حکم پروردگار نہ آیا. تو جب حکم پروردگار آئے یہ آیت نازل ہوئی. اور اس کے بعد کی آیت کیا ہے کہ جو ہمارے آج کی تقریر کا سرنامہ کلام ہے کہ وَلَا سَوْفَ يُعْطِيكَ فَتَرْضَى, کہ اے رسول ہم تمہیں عنقریب, اس کے بعد والی آیت کیا, وَالْآخِرَةُ خَيْرٌ لَكَ مِنَ الْأُولَى, اے رسول آخرت کی زندگی دنیاوی زندگی سے کہیں زیادہ بہتر ہے تمہارے لیے. یہ پیغام ہم اور آپ کے لیے ہے کہ دیکھو دنیا میں اپنے آپ کو اتنا ملوث نہ کر دو کہ آخرت کو بھول جاؤ. رسول کی حدیث ہے کہ دنیا مزرۃ الآخرہ, دنیا آخرت کی کھیتی ہے, تمہیں آخرت جتنی اچھی کرنی ہے دنیا میں اتنا کام کرو آخرت اتنی اچھی ہو جائے گی. خیر اس پہ تو آج بحث ہی نہیں کرنی, آج تو صرف اس کا ترجمہ کر کے نکلنا ہے, بعد میں اس کی بحثی ہوتی رہیں گی. کہ اس کے بعد کیا ہے کہ وَلَا سَوْفَ يُعْطِيكَ رَبُّكَ فَتَرْضَى, کہ ان قریب تمہارا پروردگار تمہیں اتنا عطا کرے گا کہ تم راضی ہو جاؤ گے. یہ کیا کون سی چیز ہے کہ جو رسول کے اتنی عطا کی جائے گی کہ اس کے بعد رسول راضی ہو جائیں گے؟ تفسیر میں لکھا ہے کہ اللہ کے رسول نے ارشاد فرمایا کہ روز قیامت خدا مجھے حساب کتاب کے بعد خدا مجھے یہ اجازت دے گا کہ میں جس کی چاہوں شفاعت کرا دوں, اور میں اتنی شفاعت کراؤں گا کہ ایک مرتبہ آواز پروردگار آئے گی کہ ارضیت یا محمد, اے محمد کیا تم اب راضی ہو گئے, اتنے لوگوں کی شفاعت کرا لی, اتنے گناہگاروں کو بخشوا لیا, ارضیت یا محمد کیا اب تم راضی ہو گئے؟ تو رسول کہتے ہیں کہ میں کہوں گا رضیتو, اے اللہ میں راضی ہو گیا. لیکن شفاعت کس کی ہوگی؟ یہ سورہ بقرہ کی 48 آیت کے اندر پورا تفصیل سے ذکر ہے, اس کا بیان آج نہیں آئے گا, ہو سکتا ہے شاید آ بھی نہ پائے, لیکن صرف یہ بتا دوں کہ اللہ کے رسول جو شفاعت کرائیں گے بشرطیاں و شروطیہ, ایسے شفاعت نہیں ہوگی, شفاعت کے لیے بھی کچھ کرنا پڑے گا, لیکن یہ ہماری بحث ہی نہیں ہے. ہماری بحث تو یہ کہ پروردگار عالم نے اتنا نبی کو چاہا, اتنا رسول کو پسند کیا, اور اتنی عظمت ہمارے نبی کی کہ کوئی نبی ایسا نہیں گزرا جیسا یہ نبی گزرا, کسی کے ایسے اوصاف نہیں کہ جیسے اس کے اوصاف. تو جب پروردگار عالم کو سب سے زیادہ نبی یہی پسند ہے اور سارے نبیوں پہ سب سے زیادہ فضیلت اسی کو دیے, तो मोहब्बत का तकाजा तो ये होता है कि जो जिससे मोहब्बत करता है उसे वही सारी चीजें देता है कि जो उसके लिए बाइज इज्जत और इफ्तिखार हो। मैं अगर किसी से मोहब्बत करता हूं तो हमेशा चाहूंगा कि उसे कोई नुकसान ना हो, वो कहीं उसकी तौहीन ना होने पाए। तो जब ये अल्लाह अपने इस नबी से इतनी मोहब्बत करता है और इतना पसंद करता है इसको, तो फिर इसे वो सारी चीजें देनी चाहिए कि जो माशरे और जमाने के एतबार से बाइस इज्जत और इफ्तिखार बने। अल्लामा हिल्ली की किताब है हादी अशर, अकायद पे है किताब। उसमें जब नबूवत की बहस करते हैं तो एक जगह वो ये लिखते हैं कि नबी अपने जमाने में हर लिहाज से अपने उम्मतियों से अफजल होना चाहिए। ऐसा नहीं हो सकता कि नबी आ जाए और उसके सामने जो उसका उम्मती है वो किसी चीज में उससे अफजल हो। हत्ता दुनियावी कोई फील्ड भी हो तब भी नबी उस फील्ड में उस जमाने के लोगों से अफजल होना चाहिए। अगर तीरंदाजी का मुकाबला हो तो ऐसा नहीं हो सकता कि उम्मती तीरंदाजी में ज्यादा हो और जमाने का नबी को तीरंदाजी ना आती हो। ये तो एक छोटी सी मिसाल दे रहा हूं, मिसालें तो बहुत हैं। कि उसी बहस में वो ये लाके कहते हैं कि ये जो उम्मी कहते हैं कि रसूल को पढ़ना लिखना नहीं आता था, ये नबूवत के मनसब के खिलाफ है। इसलिए कि अगर नबी को पढ़ना ना आए लिखना ना आए और सामने बैठा हुआ उम्मती जिसको पढ़ना भी आता हो लिखना भी आता हो, तो वो इसमें रसूल से फजीलत हासिल कर लेगा। यहां पे कबाहत लाजिम आती है कि मफजूल को मुकद्दम कर दिया उसके ऊपर कि जिसको फजीलत ज्यादा हासिल है। यानी नबी को लिखना पढ़ना नहीं आता और उस शख्स को जिसको लिखना पढ़ना आता है रसूल को उसके ऊपर मुकद्दम कर दिया। अब ये अलग बात है कि रसूल को सारे काम आए और सारी जिंदगी उनमें से कोई काम ना करे तो ये कोई ऐब नहीं है। अगर रसूल को पढ़ना नहीं आता था तो फिर रसूल ने अपने आखिरी वक्त क्यों कहा था कि लाओ कलम और दवात, में तुम्हारे दरमियान को एक चीज लिख के चला जाऊं। अगर नबी को पढ़ना और लिखना नहीं आता था तो फिर रसूल ने क्यों कहा कि लाओ मैं तुम्हारे तुम मुझे कलम दवा दो, मैं कोई चीज लिख दूं। और अगर लिखना नहीं आता था तो डर क्यों गए थे, दे देते। भाई जब नबी को लिखना नहीं आता तो कलम दवा देने में क्या हर्ज था, दे देते वो क्या करते, उसको तो लिखना ही नहीं आता था। इससे पता चला कि लिखना भी आता था पढ़ना भी आता था, जब भी तो कलम दवात नहीं दिया। तो ये है नबी कि अपने जमाने के एतबार से अफजल होना चाहिए। और हमें गुज़श्ता अंबिया की सीरतों में भी नजर आता है कि अल्लाह ने अपने नबियों को जिस जमाने में भेजा उस जमाने के एतबार से वही मौजा दिया कि जो उस जमाने के नाकाबिले यकीन था दूसरों के लिए, या वो चीजें दी कि जिससे उस नबी की तौहीन होती थी, अल्लाह ने उसी को मौजा बना के दिया कि जाओ इस चीज के जरिए से इनके इस गुरूर को तोड़ दो। मसलन दो चार मिसालें दे दूं कि हजरत दाऊद का जमाना है, ये जमाना बड़ा ताकत का जमाना है, वो आदमी बड़ा इज्जत वाला है कि जो बहुत ताकतवर है। तो अल्लाह ने अपने इस नबी को ऐसा मौजजा दिया कि जो उस जमाने के लोगों के लिए बल्कि आज के लिए भी नामुमकिन है कि भारी से भारी पत्थर तो कोई भी उठा सकता है, वजनी से वजनी चीजें कोई उठा सकता है, पहाड़ पे तो कोई भी चढ़ सकता है। लेकिन दाऊद को मौजा क्या दिया, कुरान क्या कह रहा है कि वह अलन लहुल हदीदा, हमने दाऊद को यह मौजा दिया कि जब दाऊद लोहे को पकड़ते थे तो लोहा उनके हाथ में मोम की तरह नरम हो जाता था। तो दाऊद के जमाने में जितने ताकतवर थे, अब कितने ही ताकत पे घुमंड हो, लेकिन दाऊद की तरह लोहा तो नरम नहीं कर सकते। खुदा ने अपने नबी को कौन सा मौजजा दिया कि उस जमाने के ताकतवर इंसानों के लिए नामुमकिन था। मूसा का जमाना आया, अब जादू और सहर का जमाना है, जो जितना बड़ा जादूगर उतना ही बड़ा मौजज़ इंसान। तो परवरदिगार आलम ने हजरत मूसा को क्या मौजजा दिया, क्या मूसा जब ये फिरौन के दरबार में रस्सियां फेंक के सांप बनाए, तुम अपना असा फेंक के अजदहा बना लेना। और ये अजदहा सिर्फ उनके सांपों को अजदहा नहीं बनेगा बल्कि उनके सांपों को भी निगल लेगा। तो आपने देखा कि मूसा की इज्जत इस तरह से बचाई कि अगर जादू को सांप बनाए तो तुम अजदहा फेंक के असा को फेंकना अजदहा बन जाएगा। ईसा का जमाना आया, अब ताकत का जमाना नहीं, ये जादू का जमाना नहीं, अब जमानत है तबाबत का। तो अल्लाह ने अपने इस नबी को क्या मौजा दिया कि नजला बुखार तो सभी सही कर लेते थे, अल्लाह ने अपने इस नबी को वो मौजा दिया कि जो उस जमाने के लिए क्या बल्कि आज के लिए भी नामुमकिन है कि ईसा आते थे और आने के बाद मुर्दे के सामने खड़े होके उसके उससे कहते थे कि बेइज़्निल्लाह जिंदा हो जाओ, मुर्दा जिंदा हो जाता था। तो सारे जमाने के अतिब्बा उस जमाने के मबहूत होके रह गए कि हम तो नजला बुखार सही कर सकते हैं, ईसा कोढ़ को भी सही करता है, बर्स को भी सही करता है, और जो मर जाए कि जिसे कोई जिंदा नहीं कर सकता उसे ये ईसा जिंदा कर देता है। तो जब खुदा की सुन्नत ये है कि अपने नबी को वो मौजा देता है कि जो जमाने के एतबार से नबी की इज्जत भी बचाए और नबी के नाम को भी बुलंद करे, तो नबी के जमाने में तो कसरत औलाद पे बड़ी फख्र थी ना, जिसकी जितनी ज्यादा औलाद है वो उतना ही बाइस इफ्तिखार और खुसूसन बेटा, कि लोग अपने ज्यादा औलाद बेटा होने पे फख्र करते थे। अबू जहल के 12 बेटे थे ना, बड़ा फख्र था उसे अपने 12 बेटे होने पे। तो अब मोहब्बत का तकाजा तो ये कि परवरदिगार तूने दाऊद की इज्जत बचाई लोहे को नरम करके, मूसा की ईसा इज्जत बचाई असा दे के, ईसा को मुर्दा जिंदा करने के मौजादे की इज्जत बचाई, तो मोहम्मद मुस्तफा को भी कोई ऐसी चीज तो दे कि जिसके जरिए से इनका ये इतराज खत्म हो जाए कि मोहम्मद के पास बेटे नहीं है, क्योंकि नस्ल तो बेटों से चलती है ना। इंसान की रसूल की हदीस भी है कि सारे नबियों की नस्ल बाकी रही उनकी औलाद जकर के जरिए से, बेटों के जरिए से, लेकिन मेरी औलाद का सिलसिला चलेगा मेरी बेटी फातिमा के जरिए से। तो अब अल्लाह के रसूल को अपने इस नबी की इज्जत बचाने के लिए कम से कम, अबू जहल के 12 बेटे थे तो रसूल अल्लाह कम से कम 12-14 बेटे तो देने चाहिए थे ना। तो अल्लाह ने अपने नबी को बेटे दिए, कासिम भी थे इब्राहिम भी थे, लेकिन दोनों का बचपन में इंतकाल हो गया। अब जब कुफार ने ये देखा, यहूदियों ने ये देखा कि रसूल के बेटे तो हुए लेकिन बेटे इस दुनिया से चले गए, अब इस नबी की नस्ल बाकी नहीं रहेगी, अब इस नबी की नस्ल बाकी नहीं रहेगी, लेकिन ये नबी जब तक जिंदा है तो इसका दीन बाकी है, लेकिन जैसे ये दुनिया से चला जाएगा इसकी नस्ल बाकी नहीं है, इसका दीन भी खत्म हो जाएगा, ज्यादा दिन की परेशानी नहीं है। और इस बात पे बड़ा खुश होते थे कि रसूल का कोई बेटा नहीं। तो परवरदिगार आलम ने इनके इस गुरूर को तोड़ने के लिए सूरह कौसर नाजिल की कि इतना मुख्तसर सूरह कि कुरान का सबसे छोटा सूरह, लेकिन बरकत और फजीलत और मानी के एतबार से इतना बड़ा सूरह कि रसूल हमने तुमको एक कौसर अदा किए। तर्जुमा तो आपको सबको मालूम है, सिर्फ मैं इससे आगे बढ़ जाऊं कि औलाद जकर जिनकी थी आज उनकी नस्लें बाकी नहीं रही, और अल्लाह ने अपना वादा नबी के लिए पूरा कर दिया कि हम तुम्हें ऐसी कौसर अदा करेंगे कि तुम्हारे दुश्मन जी तुम्हें अवतर कहते हैं कि तुम लावलद हो, बे औलाद हो, कयामत तक तुम्हारी औलाद का सिलसिला चलेगा, उनकी औलाद का सिलसिला खत्म हो जाएगा। क्या आप ये देखिए कि खुदा ने अपना वादा कैसा सच्चा करके दिखाया कि कोई जमाना ऐसा नहीं गुजरा कि जिसमें औलाद जहरा पे जुल्म ना किया गया हो, चाहे बनू उमैया का जमाना हो, चाहे बनू अब्बास का जमाना हो, चाहे आज का जमाना हो। यानी सादात पे वो दिन ही गुजरे हैं कि सादात के खून से गारा बनाए गए, गारा से जो है इमारतें बनाई जाती थी, बल्कि दुश्मनान अहले बैत तो अपने सैयदों पे जुल्म करने वालों पे फख्र करते हैं, कहते हैं कि सारी दुनिया के जालिम एक तरफ, तराजू के दो पलड़े होते हैं ना, कहा कि सारी दुनिया के जालिम एक पलड़े में डाल दो और हमारा हज्जाज बिन यूसुफ एक पलड़े में डाल दो तो हमारा पलड़ा भारी रहेगा, इतना जालिम। حجاج بن یوسف اتنا ظالم کہ اس وقت تک ناشتہ نہ کرتا تھا جب تک کہ کسی سید کا سر قلم نہ ہو جائے. جب یہ مرا ہے سن 96 ہجری میں تو اس کے ایک قید خانے سے 70,000 قیدی نکلے ہیں, اور ایک قید خانے میں 50,000 سے زیادہ قیدی تھے کہ جس میں مرد اور عورت دونوں کو ساتھ رکھا گیا تھا, اور 15,000 وہ تھے کہ جن کے جسموں پہ لباس نہ تھا. ایسے بڑے بڑے ظالم گزر جائیں اور اس کے بعد بھی آج اولاد رسول دنیا کا کوئی بھی کونا اٹھا کے دیکھ لو آج اولاد رسول باقی ہے یا نہیں ہے. خدا نے اپنے نبی کو اتنا پسند کیا کہ اگر دشمن یہ کہے کہ تم بے اولاد رہو گے, خدا نے اولاد کا ایسا سلسلہ جاری کیا کہ آج قیامت تک اولاد رسول کا سلسلہ جاری رہے گا اسی فاطمہ کے ذریعے سے, اسی ہستی کے ذریعے سے کہ جس کی اتنی فضیلت ہے, اتنی فضیلت ہے کہ حضرت عائشہ ایک روایت نقل کرتی ہیں کہ دیکھیں فضیلت اتنی زیادہ ہے کہ نہ چاہتے ہوئے بھی لوگ فضائل بیان کر ہی دیتے ہیں. کہ رسول اللہ سے انسانوں میں سب سے زیادہ, اور یہ روایت جو میں پڑھ رہا ہوں یہ ہماری کتاب کی نہیں ہے, یہ المستدرک علی الصحیحین اہل سنت کی کتاب ہے کہ جس کی جلد نمبر 3 اور صفحہ 154 سے لے کے 160 تک روایتیں ہیں شہزادی کونین کے بارے میں, کہ حضرت عائشہ نقل کرتی ہیں کہ خود ان کے الفاظ ہیں یہ کہ جو راوی نقل کر رہا ہے, اور راوی کون ہے؟ حاکم نیشاپوری کہ جو ان کا بہت بڑا عالم دین ہے. وہ حضرت عائشہ سے یہ روایت نقل کرتا ہے کہ انما قالت ما رأيت احدا كان اشبه كلاما وحديثا من فاطمه برسول الله, کہ انسانوں میں کوئی بھی ایسا نہیں دیکھا میں نے, ایک بھی انسان ایسا نہیں دیکھا کہ جو رسول اللہ سے کلام کرنے میں, بات کرنے میں, چلنے میں, بیٹھنے میں, اٹھنے میں اتنا زیادہ مشابہت رکھتا ہو جتنا فاطمہ رسول سے مشابہت رکھتی تھی. آج تک حضرت عائشہ کہہ رہی ہیں کہ میں نے آج تک انسان میں کوئی اتنا مشابہ نہیں دیکھا رسول اللہ سے جتنی فاطمہ زہرا تھی. اور اس کے بعد عجیب جملہ کہتی ہیں, یہ عظمت فاطمہ دیکھو, کہ دیکھو شہزادی فاطمہ کی کتنی فضیلت ہے, اور ان کی محبت اپنے دل میں ایسے بسا لو کہ دنیا میں کتنے ہی مصائب ہمارے اور آپ کے اوپر آ جائیں, محبت کا دامن ہاتھ سے نہیں چھوٹنا چاہیے. اس کے بعد جو حدیث آئے گی وہ اسی کے متعلق ہے کہ دیکھو شہزادی کی فضیلت دیکھو کیا ہے, کہ حضرت عائشہ کہتی کہ اذا دخلت علیہ, کہ جب کبھی بھی اللہ کے رسول شہزادی کونین حضرت فاطمہ رسول خدا کے پاس آتی تھی, دخلت علیہ کہ فاطمہ رسول کے پاس آتی تھی تو رحبا بہا, تو اللہ کے رسول تعظیم کرتے تھے اپنی بیٹی کی, یعنی عظمت زہرا اتنی زیادہ ہے کہ کائنات کا افضل ترین انسان کہ نہ اس سے پہلے کوئی اتنا عظیم آدمی آیا نہ اس کے بعد کوئی آئے گا, اور وہ شخص اب بیٹی ہے. اس کے بعد ایک جملہ آئے گا, میں ابھی اس کو بیان نہیں کر رہا, کہ بیٹی ہے, باپ کے لیے نہیں کہا گیا کہ بیٹی کا احترام کرو, اولاد کے لیے کہا گیا کہ والدین کا احترام کرو, لیکن یہاں پہ کیا ہے کہ رحبا علیہ رحبا بہا, کہ جب شہزادی آتی تھی تو اللہ کے رسول ان کا احترام کرتے تھے, اور کیا کرتے تھے, فاخذ بیدھا وقبلہا, فوراً شہزادی کا ہاتھ تھامتے تھے اور بوسہ دیتے تھے. عظمت فاطمہ دیکھو کہ اللہ کا نبی کے جس کی ذرا سے کام پہ, ذرا سی پریشانی پہ, ذرا سی کسی مسائل پہ اللہ اپنے جبریل کو بھیج کے وحی نازل کرتا ہے, وہ کتنی تعظیم کرتا ہے اپنی بیٹی کی, کہ جب آ جائے تو ہاتھ پکڑتا ہے, ہاتھ کو چومتا ہے, وہ اجلسہ فی مجلس ہی, اور اپنی جگہ پہ خود جہاں بیٹھے ہوتے تھے اپنی جگہ سے ہٹ جاتے تھے, अपनी जगह पे शहजादी को बैठाते थे। ये मामूली बात नहीं है। एक मरतबा हाथ चूमना समझ में आता है, बेटी है, बेटी से मोहब्बत होती है। एक मरतबा पेशानी का बेसा लेना, बोसा लेना समझ में आता है कि बेटी, वो भी कौन सी बेटी कि जिसने मां बन के रसूल का साथ दिया है। शहजादी का मशहूर लकब है ना उम्मे अबीहा, कि बाप की मां, बाप की मां। इस लकब का पीछे पस मंजर क्या है, क्यों कहा जाता है कि शहजादी को उम्मे अबीहा, बाप की मां? इसकी वजह तस्मिया यह है कि जिस तरह मां अपने बेटे को परेशान नहीं देख सकती, इसी तरह शहजादी कौनैन कभी रसूल खुदा को परेशान नहीं देख पाती थी। जिस तरह मां अपने बेटे का ख्याल करती कि उसकी हालत तो बुरी नहीं है, उसे कोई चीज की कमी तो नहीं है, शहजादी अपने बाप का इस तरह से ख्याल करती है कि जब मक्के में इस्लाम की तबलीग करके आते हैं तो कभी कोई पत्थर मारता है, और इस जख्मी हालत में जब घर आते हैं तो रसूल खुदा की मां तो नहीं है, और मोहब्बत करने वाली जौजा भी इस दुनिया से जा चुकी है। अब फातिमा आगे बढ़ती है और अपने बाप को खून को साफ करती है और जख्मों को धुलाती है। जब अल्लाह का रसूल मक्के के सामने लोगों को तौहीद का पैगाम दे और नमाज पढ़े और दुश्मन आके आपकी पीठ पे ओजड़ी रख के चला जाए ऊंट की, और इस गलाजत को लेके अल्लाह का रसूल जब घर में आए तो पीठ को साफ यही बेटी किया करती थी। इसीलिए तो अल्लाह के रसूल ने कहा कि उम्मे अबीहा, अपने बाप की मां के जिस तरह मां अपने बेटे का ख्याल करती, मेरी बेटी ने मेरा इस तरह ख्याल किया है। लेकिन अभी तो इसको बयान नहीं करना। और एक रवायत और है, लेकिन टाइम भी खत्म होता जा रहा है, कि उम्मे सलमा से भी ऐसी रवायत है कि सबसे ज्यादा रसूल से मुशाबे दुनिया में अगर कोई है जिसको मैंने देखा तो वो फातिमा जहरा की जात है। दुरूद भेजे मोहम्मद वाले मोहम्मद पर। अगरचे ये हदीस बहुत तूलानी, लेकिन पूरी हदीस नहीं पढ़ूंगा, इसलिए कि टाइम भी कम रह गए हैं। और आज सिर्फ अजमत जहरा बेज़बान रसूल, कि शहजादी की फजीलत वो कि जो रसूल ने अपनी जबान से बयान की, उसको बयान कर रहा हूँ। ये बहुत लंबी हदीस है, इसको पूरा बयान नहीं कर रहा। और इस हदीस को मक्तले हुसैन में जिल्द एक सफा नंबर 60 पे दर्ज है ये, कि अल्लाह के रसूल अपनी बेटी के फजाइल पढ़ते हुए एक जुमला कहते हैं। देखिए, ये रसूल अगर कोई बात कहते हैं ना, तो रसूल अपनी मर्जी से कोई बात नहीं करते। रसूल इसलिए अपनी बेटी की फजीलत बयान नहीं करे क्योंकि मेरी बेटी है, इसलिए कि ये हदीसें जिनके सामने बयान हो रही है उनमें से किसी ने खड़े होकर इतराज नहीं किया। इससे पता ये चलता है कि रसूल के किरदार पे कितना एतमाद था लोगों को, कि रसूल कभी कोई बात अपनी मर्जी से नहीं कहता। क्यों? इसलिए कि कुरान रसूल के किरदार को एड्रेस कर चुका है कि वमा यंतिकुअनिल हवा इन हुवा इल्ला वहयुन युहा, कि नबी कोई बात अपनी ख्वाहिश नफसानी की वजह से नहीं करता। कि इससे मोहब्बत करता है तो इसके फजाइल पड़ेगा, उससे दुश्मनी रखता है तो उसके मजम्मत बयान करेगा, नहीं, बल्कि रसूल वही बात करता है कि जिसका खुदा उसको हुक्म देता है। अब अगर फजाइल फातिमा को रसूल अपनी जबान से जारी करे, इसका मतलब यह है कि परवरदिगार आलम कह रहे कि ए मोहम्मद, मेरे मानने वालों को अपनी बेटी की मारफत करा दो। और रसूल इस हदीस के आखिर में एक अजीब जुमला कहते हैं। जुमला क्या कहते हैं? कहते हैं कि लौकान अल हसन व शख्सन, अगर खुदा खूबसूरती को इंसानी सूरत में लेके आ जाए, यानी खूबसूरती को, हुस्न जमाल को, लौकान अल हसन व शबहन, अगर खुदा खूबसूरती को इंसानी सूरत में लेके आ जाए तो किसकी सूरत में लेके आएगा? इसलिए कि बहुत सारी शख्सियतें हैं ना रसूल के पास, तो अब कौन ऐसा शख्स है, कौन सी ऐसी शख्सियत है कि अगर खुदा हुस्न जमाल को इंसान की सूरत में लेके आए तो उसकी सूरत में लेके आएगा? तो कहा कि लकाना फातिमा था, अगर खुदा खूबसूरती को इंसान की सूरत में लेके आए तो वो फातिमा की सूरत बनेगी। बस इतना ही कह के अल्लाह के रसूल खामोश नहीं हो गए। इसके बाद अजीब जुमला कहा कि जो मंजिलत और मर्तबे को पहचानने के लिए काफी है। कहा कि बल ये आजमो فاطمہ تو اس سے بھی کہیں زیادہ عظیم ہے کہ اگر خدا حسن و جمال کو انسانی صورت ملائے تو فاطمہ بن جائے. کہا فاطمہ اس سے کہیں زیادہ افضل ہے. اس کے بعد اللہ کے رسول عجیب جملہ کہتے ہیں کہ انہ فاطمہ تا ابنتی خیر اہل الارض انصرا و شرفا و کرما. یہ تین صفتیں جو آخر میں اللہ کے رسول بیان کرے عجیب ہے. کہا کہ میری بیٹی جو فاطمہ ہے نا, یہ زمین میں رہنے والے تمام لوگوں سے ہر لحاظ سے اس میں تین چیزیں بیان کی جا رہی ہیں. انصرن یعنی جسمانی اعتبار میں بھی, جسمانی اعتبار سے بھی تم سب سے افضل ہے, اس لیے کہ فاطمہ تو بزعت منی, فاطمہ میرے جسم کا ٹکڑا ہے اور میں افضل الناس ہوں. رسول جو کہہ رہے ہیں کہ انصرن, یہ عنصر کے اعتبار سے بھی تم سے افضل ہے اس لیے کہ میری بیٹی ہے اور میں افضل الناس ہوں, فاطمہ میرا ٹکڑا ہے, بس فاطمہ افضل ترین انسان ہے. اور کہا کہ وہ شرفن, انسان تین چیزوں پہ تو غرور کرتا ہے نا. انسان جب کسی کے سامنے آ کے اپنی شخصیت دکھاتا ہے تو تین چیزوں کی وجہ سے دکھاتا ہے. یہ اپنی جسمانی خوبصورتی کی وجہ سے شو دکھاتا ہے کہ دیکھو تمہارا قد چھوٹا میرا قد بڑا, تمہارا رنگ کالا میرا رنگ گورا, تمہاری آنکھ مثلاً مہنگی میری آنکھیں دیکھو کتنی بڑی, تمہارے سر پہ بال نہیں دیکھو میں کتنا خوبصورت ہوں. یا تو اپنے جسم کے پہ فخر کرتا ہے یا اپنے خاندان پہ فخر کرتا ہے کہ دیکھو میرا خاندان کون تھا, دیکھو میرے خاندان میں سارے ڈاکٹر گزرے, دیکھو میرا دادا جو ہے مثلا فلا جگہ کا منسٹر رہ چکا ہے. یا جسم پہ فخر کرتا ہے, یا اپنے خاندان سے فخر کرتا ہے, یا اپنے اندر ذاتی جو اس کے کرامات ہوتے ہیں اس پہ فخر کرتا ہے. دیکھو میں کتنا بڑا ڈاکٹر ہوں, دیکھو میں کتنا بڑا عالم ہوں, دیکھو میں کتنا بڑا سائنٹسٹ ہوں. اللہ کے رسول نے تینوں چیزوں کو بیان کر دیا کہ دیکھو فاطمہ ہر لحاظ سے دنیا کے تمام افراد سے افضل ہے. کہ دیکھو حدیث کا آخری جملہ کیا ہے کہ فاطمہ زہرا زمین پہ رہنے والے تمام انسانوں سے بہتر ہے. کس چیز میں؟ انصرن, جسمانی اعتبار سے بھی کیونکہ میرا ٹکڑا ہے. شرفن, خاندان کے اعتبار سے دیکھو تو میری بیٹی ہے, میں خاتم النبیین ہوں, میری فاطمہ میری بیٹی ہے. وکرمن, اور کرم کے اعتبار سے دیکھو, فاطمہ کے اپنے ذاتی فضائل کے اعتبار سے دیکھو تو فاطمہ میں اتنے فضائل ہیں, اتنے فضائل ہیں کہ اگر ایک ایک کو بیان کرنا شروع کیا جائے تو آج بیان نہیں ہو سکتی. ابھی تو دو اتنی بہترین حدیثیں باقی تھیں, انشاءاللہ ابھی تو باقی مجلسیں ان میں بیان ہو جائیں گی. کہ جو آخری حدیث کا جملہ میں نے عرض کیا نا, کہ ذاتی فضائل کے اعتبار سے بھی فاطمہ کا مقابل کوئی نہیں ہے, کہ فاطمہ کے اندر اپنے فضائل اتنے زیادہ ہیں کہ رسول اللہ کہتے ہیں کہ وہ فضائل کا بھی مقابلہ کوئی نہیں کر سکتا. عبادت دیکھو, اسلام کی تبلیغ دیکھو, جہاد دیکھو, کہ کسی میدان میں شہزادی آپ کو پیچھے ہٹتی ہوئی نظر نہیں آئیں گی. اور خدا کی بارگاہ میں اتنا بڑا مقام ہے شہزادی کا کہ شہزادی کا مقام میں کیا بیان کروں. بس اس مقام کو بیان کرنے کے لیے چھوٹا سا واقعہ بیان کر دوں کہ ام ایمن, فاطمہ زہرا کی کنیز خادمہ, شہزادی کی وفات کے بعد, شہادت کے بعد ان سے مدینے میں نہیں رہا گیا, بلکہ ان سے کیا, جتنے بھی صحیح محبان اہل بیت تھے وہ رسول کی رحلت کے بعد مدینے میں رہنا پسند نہیں کرتے تھے. اس لیے کہ جب وہ اہل بیت کے اوپر ہوتے وہ مظالم دیکھتے تھے, ایک مرتبہ ان سے برداشت نہیں ہوتا تھا. ام ایمن کہتی ہیں کہ فاطمہ کی رحل شہادت کے بعد مجھ سے مدینے میں رہا نہیں گیا, اس لیے کہ میں جب مدینے میں دیکھتی تھی مجھے ہر جگہ فاطمہ نظر آتی تھی اور ان کی جگہ خالی نظر آتی تھی, مجھ سے برداشت نہیں ہوتا تھا. اس لیے کہ جب ان کے گھر جاؤں تو ان کا گھر خالی نظر آئے, ایک مرتبہ مجھ سے برداشت نہیں ہوتا تھا, ہائے میری شہزادی اس جگہ پہ بیٹھا کرتی تھی تو مجھ سے یہ برداشت نہیں ہوا. ایک میں نے ارادہ کیا کہ میں مدینہ چھوڑ کے چلی جاتی ہوں, اور مدینہ چھوڑ کے مکے میں ہجرت کر لی. ابھی یہ مدینے سے نکلی ہیں, آپ حضرات تو یہاں رہتے ہیں, آپ کو پتا ہے کہ عرب علاقوں کی گرمی کتنی زیادہ ہوتی ہے. تو کہتے ہیں مدینے سے نکلی میں مکے جانے کے لیے, रास्ते में जा रही हूं, एक मरतबा पानी खत्म हो गया और इतनी प्यास तारी हुई कि अगर पानी ना मिले तो मैं मर जाऊंगी। मैंने पानी तलाश किया लेकिन मायूस हो गई, कहीं पानी ना मिला। एक मरतबा मैंने अपने हाथों को आसमान की तरफ उठा के कहा, परवरदिगारा मैं फातिमा जहरा की नौकरानी हूं, खादिमा हूं, क्या तू ये पसंद करेगा कि फातिमा की कनीज इस सहरा में प्यासी मर जाए। कहा भी मेरी दुआ का जुमला खत्म ना हुआ था, मैंने देखा आसमान से एक पानी भरा डोल आया और मैंने उस डोल को से पानी को पिया और उसके बाद 7 साल ये जिंदा रही। 7 साल तक ना कभी इन्हें पानी की हाजत हुई ना कभी खाने की हाजत हुई। तो जब खुदा की बारगाह में फातिमा के नौकर की इतनी मंजिलत है तो शहजादी कौन है, इनकी क्या मंजिलत होगी, इसे कौन पहचाने। लेकिन अफसोस कि इस उम्मत ने वो मसाइब उठाए कि एक जगह मैंने पढ़ा कि अगर अल्लाह के रसूल ये कह के ना जाते कि रसूल जब जा रहे थे तो रसूल ने ये कहा था ना कि इन्नी तारिकुम फीकुम सकलैन किताब अल्लाह व इतरती अहलल बैत, कि मैं तुम्हारे दरमियान दो गिरा बहा चीजें छोड़ के जा रहा हूं, एक मेरी अल्लाह की किताब और दूसरी मेरी इतरत। और जगह जगह कदम कदम पे बार बार ये हदीस अहले सुन्नत की किताबों में भी दर्ज है और हमारी किताबों में दर्ज है कि फातिमा तो बस अतो मिन्नी फमन आजाह आजानी फमन सर रहा सर्रनी, कि जिसने फातिमा को नाराज किया उसने मुझे नाराज किया, जिसने फातिमा को खुश किया उसने मुझे खुश किया। तो किताबों में लिखा है कि अगर अल्लाह के रसूल इतनी फजीलत की हदीसें बयान करके ना जाते और ये कह के जाते कि मेरे जाने के बाद जितना जुल्म हो सके मेरी औलाद पे कर देना, खुसूसन फातिमा पे, तब भी उम्मत इतना जुल्म ना कर पाती कि जितना इतनी फजीलतों की रिवायतों के बाद जुल्म किया गया। कि इतने मजालिम ढाए गए, इतने मजालिम ढाए गए कि रवायत का जुमला है, अभी तो मसाइब आते ही रहेंगे, कि रवायत का जुमला है कि रसूल के इंतकाल के बाद सियासी हालात इतनी तेजी से बदल गए कि सलमान फारसी जैसे जलील कद्र असहाब एक हफ्ता हो गया मिलने नहीं आ सके। यानी सियासी हालात इतने खतरनाक है कि कोई शहजादी के घर के पास भी अगर आना चाहे तो आ नहीं सकता। फातिमा जहरा सलामुल्लाह अलैह के लिए कितने गम की बात यही नहीं है कि जिस दरवाजे पे पहले नौबतें लगती हो आने के लिए अब उस दरवाजे पे कोई आने वाला नहीं है, जिस दरवाजे की फजीलत ये हो कि अल्लाह का रसूल जब जाए तो आखिरी घर ये होता था और जब आए कहीं से तो सबसे पहला घर ये होता था। और रावी कहता है कि मैंने 8 महीने अल्लाह के रसूल को ये करते देखा है। एक दिन अगर कोई काम करे कहते कि आज कर लिया था, 2 दिन कहे कि इत्तेफाक हो गया था, 3 दिन कर लेते कहते शायद भूले से कर दिया, लेकिन 8 महीने अगर लगातार कोई आदमी एक काम करे इसका मतलब ये कि ये काम इरादे से किया जा रहा है। और रावी कहता है कि मैंने 8 महीने अल्लाह के रसूल को देखा कि वो दरे फातिमा पे आते थे, जब नमाज पढ़ाने जाते थे पहले दरे फातिमा पे आते तो कहते अस्सलाम वालेकुम या अहले बैत नबुव्वा, सलाम हो तुम पर है अहले बैत नबुव्वा, वो दर के जिस पे अल्लाह के रसूल आके सलाम करे। उस दर की अब ये हालत हो गई कि 7 दिन हो गए कोई मिलने आने को तैयार नहीं है। इतने मजालिम, इतनी मुसीबतें और मसाइब शहजादी के इतने ज्यादा है कि कोई इमाम हमारे आइमा में से कोई इमाम ऐसा नहीं गुजरा कि जिसने शहजादी के मसाइब पे गिरिया ना किया हो। इतने मसाइब, क्या करबला के मसाइब नहीं है क्या? लेकिन आइमा करबला के मसाइब पे तो रोते हैं, लेकिन जब शहजादी कौनैन के मसाइब की बात आ जाए ना तो रवायत का जुमला है कि छठे इमाम इतना रोए कि सारी दाढ़ी गीली हो गई और रुमाल भी गीला हो गया। वाकया क्या है? वाकया ये है कि बशार एक छठे इमाम का सहाबी है, एक मरतबा छठे इमाम की खिदमत में आया छठे इमाम कूफे में तशरीफ फरमाए, छठे इमाम के पास आया और देखा कि छठे इमाम खजूरों को तनावुल फरमा रहे हैं। सलाम किया, सलाम करने के बाद बैठ गया। छठे इमाम ने कहा कि ए बशार, आओ हमारे साथ खजूर तनावुल फरमाओ। कहा मौला नहीं, ऐसा वाकया देख के आ रहा हूं कि मुझसे अब कुछ खाने के जी नहीं चाह रहा। मौला ने कहा कि ए बशार, तुम्हें हमारे हक का वास्ता, हम तुम्हें अपने हक का वास्ता देते हैं कि जो तुम्हारी गर्दन पे, आओ हमारे साथ खजूरों को खाओ। अब हुक्म इमाम था, बशार आए और आने के बाद खजूर उठाया। इमाम ने कहा बशार बताओ कि वो कौन सा वाक्य तुमने देखा कि जिससे तुम्हारा इतना दिल खराब हो गया कि तुमने खजूर खाने से इनकार कर दिया। कहा मौला मैं आ रहा था, मैंने रास्ते में अजीब मंजर देखा, मैंने अजीब मंजर देखा कि हाकिम वक्त के कुछ फौजी, कुछ उसके अरकान, उसके अफराद एक औरत को इतना ज़दोकोप कर रहे, इतना मार रहे हैं कि मुझे बर्दाश्त नहीं हुआ। एक औरत के ऊपर इतने सिपाही डंडे बरसा रहे हैं कि मुझे बर्दाश्त नहीं हुआ। मैंने खड़े हुए अतराफ में लोगों से पूछा कि आया इस औरत का जुर्म क्या है, क्या इसने चोरी कर ली है, क्या इसने किसी को मार दिया है, क्या क्या इसने किसी को गाली दी, इस पर इतना जुल्म क्यों हो रहा है। कहा कि ना इसने चोरी की है, ना इसने किसी को कत्ल किया है, ना किसी को गाली दी है। ये रास्ते में जा रही थी, एक मरतबा इसका पांव पत्थर से टकराया, ही गिर गई। जैसे ही ये जमीन पे गिरी, इसने कहा खुदा लानत करे कातिलाने फातिमा पर। बस इतना जुमला सुनना था कि वो जो फौजी बराबर से गुजर रहे थे, एक मरतबा इसको पकड़ के इतना मारा, इतना मारा। जैसे ही मौला ने ये जुमला सुना, एक मरतबा खजूरों पे से हाथ को उठा लिया, इतना रोए, इतना रोए, सारी दाढ़ी गीली हो गई, रुमाल गीला हो गया। मैं कहूंगा मौला आपने इस मजलूमा को डंडे पड़ते हुए देखा नहीं है, खाली सुना है, आप इतना रोए। अरे उस वक्त आप मदीने में होते, अरे आप पे क्या गुजरती, आपकी दरो दीवार पे पिसके रह गई। एक मरतबा आवाज दी, ए फिज़ा जल्दी आ, मेरा मोहसिन शहीद हो गया। अल्लाह वलानतुल्लाह अलकौम अज़्ज़ालिमीन وسيعلم الذين ظلموا أي منقلب ينقلبون پروردگار تجھے واسطہ اس مخدوم ہے کونین کا کہ جن کے ان مصائب کا سلسلہ شروع ہے، بارہ الہ تمام حاضرین کے ہر دینی و دنیاوی حاجات کو پورا فرما، بارہ الہ ہم میں جو بے روزگار ان کو روزگار عطا فرما، جو برسر روزگار ان کے روزگار میں خیر و برکت عطا فرما۔ بار الہ تجھے شہزادی کونین کے شکستہ پہلو کا واسطہ، ان ظالم و ظلم کے احترام کے لیے اپنے آخری جو اتمام زمانہ کے ظہور میں تاجیل فرما۔ مومن کرم، ایک مومنہ بیمار ہے راحت بیگم، ان کی صحت کے لیے دعا کرنی ہے اور خدا کی بارگاہ میں یہی دعا کرتے ہیں کہ بار الہ بحق زہرا و ابیہا و بعلہا و بنیہا، حاضرین مجلس و غائبین اور جو بھی بیمار ہیں، ان کو تمام کو خصوصاً راحت بیگم کو جلد سے جلد شفاء کاملہ عاجلہ عطا فرما۔ اور ایک مومن کا آج انتقال ہوا ہے، محبوب دامانی، جن کا دبئی میں انتقال ہوا ہے، ان کی نماز وحشت کے لیے کہا گیا ہے آپ سے، انشاءاللہ آپ نماز وحشت پڑھیے۔ خدا وہ وقت کہ جب ہم پہ یہ وقت آئے گا تو کوئی نہ کوئی ایک ایسا آدمی پیدا کرے گا کہ جو ہمارے لیے نماز وحشت پڑھے گا، تو انشاءاللہ آپ ضرور نماز وحشت، یعنی ہم سب ضرور نماز وحشت پڑھیں۔ اور سورہ فاتحہ کی گزارش کی گئی ہے خود ان کے محبوب دامانی صاحب کے لیے، ارجمن بانو بنت سید محمود علی، سید محسن علی، حاضرین مجلس کے تمام مرحومین مومنین مومنات، خصوصاً علماء کرام، مراجع کرام، اور جو بھی جہاں جہاں بھی شیعان علی ہونے کے ناطے شہید کیے گئے، ان تمام کے لیے سورہ فاتحہ۔ بسم اللہ الرحمن الرحیم، الحمدللہ رب العالمین، الرحمن الرحیم، مالک یوم الدین، ایاک نعبد و ایاک نستعین، اهدنا الصراط المستقیم، صراط الذین انعمت علیہم غیر المغضوب علیہم ولا الضالین۔ بسم اللہ الرحمن الرحیم، قل هو اللہ احد، اللہ الصمد، لم یلد ولم یولد ولم یکن له کفوا احد۔
بسم الله الرحمن الرحيم قل هو الله احد الله الصمد لم يلد ولم يولد ولم يكن له كفوا احد بسم الله الرحمن الرحيم قل هو الله احد الله الصمد لم يلد ولم يولد ولم يكن له كفوا احد اللهم اغفر للمؤمنين والمؤمنات والمسلمين والمسلمات الاحياء منهم والاموات تابع اللهم بيننا وبينهم بالخيرات انك مجيب الدعوات انك على كل شيء قدير برحمتك يا ارحم الراحمين کہتے ہیں کہ امام زمانہ علیہ السلام کو اگر ان کی جدہ کا واسطہ دیا جائے تو ضرور دعا قبول ہوتی ہے ہم امام زمانہ کو بھی ان کی جدہ کا واسطہ دیتے ہیں ان کی جدہ کو امام زمانہ کا واسطہ دے کے سب اس دعا کا زمزمہ کرتے ہیں کہ جو مومنین قید و بند کی زندگی میں ہیں ان کو خدا رہائی دے اور جو حاضرین ہیں ان کی تمام دینی و دنیاوی و جسمانی اور روحانی تمام پریشانیوں کو دور کرے اور اس عشرے سے ہم کو وہ تمام سعادتیں اور برکتیں اور وہ تمام فائدہ اٹھانے کی توفیق عطا فرمائے کہ جس کے لیے اس کا انعقاد کیا گیا ہے ہم سب مل کے دعائے امام زمانہ پڑھتے ہیں بسم اللہ الرحمن الرحیم اللهم كل وليك الحجة ابن الحسن صلواتك عليه وعلى آبائه في هذه الساعة وفي كل ساعة ولياً وحافظاً وقائداً وناصراً ودليلاً وعيناً حتى تسكنه أرضك طوعاً وتمتعه فيها طويلاً اللهم صل على محمد وعلى محمد ماتم حسین